यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइदै बड़ा दशैं तिहार नेपाल सम्वत र छठ लगायतका पर्वका अवसरमा नेपाली कंग्रेसले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै नेकपा एमाले यही 15 गते गर्ने। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस नेपालको औपचारिक भ्रमणका लागि भोलि काठमाडौँ आउनुहुँदै मुगुको छायानाथ रारा नगरपालिका मन्दु गाउँमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परे र इजरायलले गाजामाथिको आक्रमणलाई थप सशक्त बनाउँदै सुरक्षित हुन गाजाको दक्षिणी भागमा पुगेकाहरूमाथि इजरायलको आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा आज धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार आजकै दिन महालक्ष्मी वैकुण्ठबाट को बिउझै अर्थात जाग्रत छ भनी आउँदा एक किसान दम्पतिका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तीनै किसान दम्पतिका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भई धनधान्यले पूर्ण पारिदिएको विश्वास मानि आज महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बस्ने चलन छ। विजया दशमीदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिनबाट पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा कलश लगायत पूजाका अन्य सम्पूर्ण अवशेष आजै विसर्जन गरिन्छ। कोजाग्रत पूर्णिमा नेपालीहरूको अर्को महान चाड तिहारको आगमन हुन लागेको संकेतका रूपमा पनि मनाइन्छ। कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कंग्रेसले आज दिउँसो 2-5 बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ। बड़ा दशैं तिहार नेपाल सम्वत र छठ लगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन नेपाली कंग्रेसले चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन्। कांग्रेसले चियापानमा सहभागी हुन राजनैतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति तथा शुभेच्छुक सबैलाई आमन्त्रण गरेको छ। बीपी विक्रम सम्बत 2033 पुष 16 गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विक्रम सम्बत 2034 चियापान शुरू गरेको हो। त्यसपछि कांग्रेसले बड़ा दशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। त्यस्तै नेकपा एमाले दशैं तिहार नेपाल सम्बत र छठका अवसरमा कार्तिक 14 गते आयोजना गर्ने तय भएको चियापान कार्यक्रम 15 गतेका लागि सरेको छ। यही कार्तिक 14 गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कार्तिक 15 गतेका लागि सारिएको एमालेका कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो। चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो सभा 12 बजेबाट शुरू हुनेछ। आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। ग्रहण आज राति 1:19 शुरू भई राति 2:38 मोक्ष हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहण भन्दा 9 घण्टा पहिले अर्थात आज अपरान्ह 4:19 ग्रहणको सूचक लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अमावस्या तिथिमा सूर्यग्रहण र पूर्णिमा तिथिमा चन्द्रग्रहण लाग्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस नेपालको 4 दिने भ्रमणका लागि भोलि नेपाल आउँदै हुनुहुन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा वहाँ नेपालको चार दिने औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसंघको 78 साधारण सभा र इटालीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणाली सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो। महासचिव गुटरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्ने जस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको जिम्मेवारीमा रहँदा सन् 2007 गुटरेसले नेपालको भ्रमण गर्नु भएको थियो। नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यसै गरी पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित प्रमुख राजनैतिक दलका नेताहरूसँग उहाँले भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। महासचिव गुटरेसले नेपालको संघीय संसदको संयुक्त बैठकलाई यही कार्तिक 14 गते मंगलबार अपरान्ह 4 बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री नारायण प्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले कार्तिक 13 गते वाशिङटन डीसीमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका अवसरमा उहाँले यूएसएआईडीका प्रशासक सामान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अलराइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग समेत भेटवार्ता गर्नुहुनेछ। उहाँले अमेरिकी कंग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्यूट अफ पीसको कार्यक्रम, नेपाल अमेरिकी व्यवसायी समुदायसँगको अन्तर्क्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैर आवासीय नेपाली संघका प्रतिनिधि र नेपाल अमेरिकी व्यवसायी संघको अन्तर्क्रियामा समेत सहभागी जनाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री कार्तिक 19 गते काठमाडौँ फर्कनुहुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.003% वार्षिक ब्याज दर, मुद्दती खातामा 12.003% वार्षिक ब्याज दर, शून्य मौज्दातमा खाता खोली 5 लाखसम्मको दुर्घटना मृत्यु बिमा र 5 लाखसम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमण लगायतका अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि कुराकानी भएको बताइएको छ। मुगुको छायानाथ रारा नगरपालिका 6 स्थित मन्दु गाउँमा एकै परिवारका आमा, 2 छोरा र 1 छोरी गरी 4 जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा छायानाथ रारा 6 मन्दु गाउँकी 28 वर्षीय श्रीदेवी बोहरा, 11 वर्षीय छोरा मनोज, 9 वर्षीय छोरी अप्सरा र 8 महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँले घटनाको खबर पाउनसाथ घटनास्थलमा प्रहरी पुगेको बताउनुभयो। घटनास्थल जिल्ला सदरमुकाम गमगढ़ीबाट दक्षिण पूर्वमा रहेको छ। श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा रहेको बताइएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मलेरिया उन्मूलन गर्न दक्षिण पूर्वी एसियाली देशहरूबीच आपसी सहकार्य आवश्यक रहेको बताउनु भएको छ। दक्षिण पूर्वी एसिया क्षेत्रीय समन्वय संयन्त्र फोरम एसआरसीएमएफको आयोजनामा हिजोदेखि राजधानीमा शुरू भएको मलेरिया उन्मूलनका लागि दक्षिण पूर्वी एसियाका सांसदहरूको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड़ दिनुभयो। मलेरिया उन्मूलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका सांसदहरूबीच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मूलनका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले दक्षिण पूर्वी एसियाका 11 देशको दृढ़ सहकारी भएको अवस्थामा सन् 2030 यो क्षेत्रबाट मलेरिया उन्मूलन गरी छाड्ने बताउनुभयो। विगत 50 मलेरिया उन्मूलनको क्षेत्रमा लागेको भए पनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो 6 भने त्यो सफलता प्राप्त गरिनेमा डा पोखरेलले जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले कानून तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुविदीको संयोजकत्वमा सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपाल सदस्य, उपसचिव विशाल सापकोटा सदस्य सचिव, राष्ट्रिय समाचार समिति रासका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा सदस्य र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई सदस्य रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिले पत्रकार महासंघ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तर्क्रिया गर्ने र 3 मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ। प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हिजो बेजिङ प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति शर्मा बेजिङमा आयोजना हुने बेजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा वहाँ र चिनिया जनमुक्ति सेना सीएमसीका चीफ अफ स्टाफ जनरल लियू झेनली बीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा दरबन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। सुदूरपश्चिमका सरकारी अस्पतालमा डाक्टर अभावका कारण बिरामीहरू दिनभर अस्पतालमा लाइन लागेर पनि उपचार नपाएरै साँझ पख फर्कनु पर्ने बाध्यता छ। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा 30 पुरानो दरबन्दीमा पनि सरकारी डाक्टर नहुँदा स्वास्थ्य संस्थाले नागरिकहरूलाई स्वास्थ्य सेवा दिन समस्या भइरहेको छ। सुदूरपश्चिममा स्वीकृति दरबन्दीमा जम्मा 8 चिकित्सक मात्रै रहेको र अधिकांश दरबन्दी खाली भएपछि करार राखिएका छन्। ती पनि पर्याप्त नभएको बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशी।
सुदूरपश्चिम प्रदेशमा डाक्टरको संख्या कम छ, पुरानो जुन दरबन्दी हो त्यही दरबन्दीमा पनि लोकसेवा नखुल्दिन पूर्ति हुन सकेका छैन। करारमा चाहिँ माग्दाखेरि अब आउँदैनन् प्रदेश भरिमा थाई डाक्टरहरू भनेको 8 मात्रै हो जम्मा। अब देशभरका अधिकांश दरबन्दीहरू रिक्त छन्।
प्रदेश राजधानी धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालले यस वर्ष रेडियोलोजिस्ट र स्त्री रोग विशेषज्ञ 2-2 र मानसिक रोग र औषधि विशेषज्ञ 1-1 माग गरेकोमा 1 रेडियोलोजिस्ट मात्रै पाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शेरबहादुर कमर,
रेडियोलोजी 2 मागेको 1 आए, तैपनि नियुक्ति बुझ्या छैन। गाइनेकोलोजी 2 मागेको 1 नै आएन, मेडिसिनको 1 मागेको आएन, साइकेट्रिक 1 मागेको
51,000 स्वीकृति भएको टीकापुर अस्पतालमा 75,000 सञ्चालनमा छन्, तर दरबन्दी 25,000 बराबर पनि छैन। टीकापुर अस्पतालमा गएको आर्थिक वर्ष 2079-80 137,000 स्वास्थ्य सेवा लिएका छन्। अहिले चिकित्सक अभावमा दिनभर ओपीडीमा लाइन लागेका बिरामी 4 पनि पालो नपाई त्यसै फर्किन्छन्। टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोलारी,
अस्पताल व्यवस्थापन समिति मात्रै यसले धान्न सक्दैन, अन्य विशेषज्ञ सेवा ल्याउनका लागि यतातर्फ प्रदेश सरकार संघीय सरकारले नीतिगत रूपमा यसको हल गर्नुपर्छ।
शहरका अस्पतालमा डाक्टर नपाइने भएपछि गाउँमा त झन समस्या छ। भजनी नगरपालिकाले मासिक 3,00,000 तलब दिने गरी भजनी प्राथमिक स्वास्थ्य केन्द्रले एमडीजीबीका लागि दरखास्त आह्वान गर्दा पनि नपाएको भजनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कैलाश बहादुर डगौडा बताउनुहुन्छ।
विज्ञापन एमडीजीपीको गर्यौं, हामीले एमडीजीपीको तलब स्किल नेपाल सरकारको दिने तर उहाँको सेवा सुविधा गरेर 3,50,000 रुपियाँ स्केल दिन्छौ भनेका थियौं मासिक, तर कोही पनि आउनु भएन।
स्वास्थ्य संस्थामा दरबन्दी भए अनुसारको पदपूर्ति नहुँदा स्वास्थ्य क्षेत्रमा निकै समस्या भइरहेको छ। यसलाई सरकारले चाँडो व्यवस्थापन गर्न नसके स्वास्थ्य क्षेत्रमा अझै समस्या बल्झिँदै जाँदै देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
सल्यानका ग्रामीण बस्तीका महिला व्यावसायिक बाख्रा पालनबाट राम्रो आमदानी गर्न सफल भएका छन्। गत आर्थिक वर्षमा मात्रै सल्यान जिल्लाबाट 70 करोड़ रूपियाँका खसी बोका जिल्ला बाहिरको बजारमा बिक्री भएको तथ्याङ्क छ। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
सल्यान बनगाड कुपनी नगरपालिका एक पानी खोलाकी आशा बुढा मगरले बाख्रा पाल थालेको 5 वर्ष भयो। आशाका देउरानी जेठानले चलाएको फर्ममा अहिले 60 माउ सहित 85 बाख्रा रहेका छन्। बाख्रा पालनबाटै वार्षिक 6 लाख भन्दा बढी आमदानी हुने गरेको आशा बुढा मगरले बताउनु भयो।
खाली बसिरहनु भन्दा बाख्रा पालेर पनि आफ्नो आय आर्जन चलाउन सकिन्छ भनेर, महिलाहरूले पनि केही गर्न सकिन्छ भनेर हामीले दिदीबहिनी मिलेर
बाख्रा मात्र होइन सल्यानका महिलाले पछिल्लो समय भेडा पालनबाट पनि राम्रो आमदानी लिन थालेका छन्। पाठा पाठी र वयस्क भेडा सजिलै बिक्री हुने भएपछि उनीहरूको आकर्षण भेडा पालनमा पनि बढेको हो। बाख्रा र भेडा पालनबाटै महिलाहरू पछिल्लो समय आत्मनिर्भर हुँदै जानुका साथै पुरस्कृत समेत हुँदै आइरहेका छन्। पालिएका भेडाहरू सजिलै बजारीकरण हुने भएकाले भेडा पालनतर्फ लागेको शारदा नगरपालिका कि निर्मला दुराको भनाई रहेको छ।
50 जति छ भेडा पालेर नै मैले प्रदेशबाट पनि पुरस्कार पाएँ। म एकदम आकर्षित छु। यसबाट हामीले वर्षमा 2 लाख 2.5 लाख जति हामी कमाइ गर्छौँ।
गएको आर्थिक वर्ष 2079-80 70 करोडको खसी बोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। पर्याप्त डाले घाँस र उपयुक्त हावापानी भएकाले बाख्रा पालन गर्ने महिलाको संख्या बढ्दै गइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनुभयो।
हावापानी पनि ठिक, घाँसको आहाराको पर्याप्त तथा कारणले सल्यान जिल्लामा बाख्राको असाध्यै पोटेन्सियल सम्भावना भएको जिल्ला हो। बाख्रा पालनलाई भनेर महिला आबद्ध हुने भएको कारणले महिलालाई बढी जोड दिएर समूह समिति गठन गरेर सोही अनुसार आयोजनाहरू लागू भएको अवस्था।
सल्यानका खसी बोकाको माग काठमाडौँ, पोखरा, धनगढ़ी जस्ता देशका प्रमुख शहरहरूमा हुने गर्दछ। जिल्लाभरबाट संकलन भएका खसी बोकाहरू कपुरकोट, सल्य बजार, कालीमाटी, रामपुर लगायतका नाकाहरूबाट निकासी हुने गर्दछन्। दीपक शर्मा, सल्यान।
अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामाथिको हमलालाई बढ़ाएको जनाएको छ। स्थल मार्गबाट शक्ति बढ़ाउँदै गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको इजरायलले जनाएको हो। गाजा आसपासका क्षेत्रमा ठूला विस्फोटहरू भएका दृश्यहरू देखिएको बीबीसीले उल्लेख गरेको छ। इजरायली आक्रमण दक्षिणी गाजा क्षेत्रमा देखिएको र केही इजरायली सेना र ट्याङ्क त्यस क्षेत्रमा प्रवेश गरेको हमासले जनाएको छ। गाजाका बासिन्दाहरू सुरक्षित हुन दक्षिणी भागमा प्रवेश गरेको इजरायली रक्षा प्रवक्ताले उल्लेख गरेका छन्। गत अक्टोबर 7 इजरायलमाथि हमासले आक्रमण गरेपछि गाजामा इजरायलले आक्रमण शुरू गरेको हो। चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ। सिन्हुआ समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको 17, 18 र 19 केन्द्रीय समितिको राजनैतिक ब्यूरोका स्थायी समिति सदस्य तथा पूर्व प्रधानमन्त्री लीको 68 वर्षको उमेरमा सांघाईमा निधन भएको हो। चीनका राष्ट्रपति शी जिनपिङ भन्दा शक्तिशाली मानिनुभएका नेता ली 1 वर्ष अघिसम्म चीनकै दोस्रो सर्वोच्च नेताको रूपमा हुनुहुन्थ्यो। चीनका राष्ट्रपति शी निकट रहनु नरहनु भएका उहाँ एकमात्र उच्च अधिकारी हुनुहुन्थ्यो। कतारले आफ्ना 8 नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट भारत स्तब्ध भएको जनाएको छ। जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्च पदस्थ 9 सैनिक अधिकारी समेत रहेका छन्। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ दिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने र बन्दीहरूलाई सबै कन्सुलर र कानूनी सहयोग विस्तार जारी राख्ने बताएको छ। भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती 8 व्यक्तिको आरोपबारे कुनै विवरण दिएको छैन। संयुक्त राष्ट्रसंघले इजरायल र हमास बीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकोमा चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघको मानवाधिकार कार्यालयले जबरजस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको 21 दिन पनि जारी रहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
हुलाकी सड़क निर्माण भएपछि बाँकेको राप्ती पारीका बिनौना र विजयपुरवासीलाई आवत जावतमा सहज भएको छ। हुलाकी सड़क अन्तर्गत बाँकेको फतेपुरदेखि बैजापुरसम्मको सड़क कालो पत्र भएपछि राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगंज आवत जावतमा सहज भएको हो। सड़क निर्माण भएपछि गाउँपालिकामा आवत जावत गर्न सहज भएको राप्ती सोनारी गाउँपालिका सातका वडा अध्यक्ष राम लखन थारूले जानकारी दिनुभयो। म्याग्दी जिल्लामा खायान आलु र फलफूल बाली विकास आयोजना लागू भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालू आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब 4 करोड़ रूपियाँ बजेट पठाएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जीव बास्तोलाले आलु र सुन्तला जात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो। स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आय आर्जन वृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेको आयोजनाले कृषक र कृषक समूहलाई कुल लागतको 50-75% अनुदान उपलब्ध गराउने जनाएको छ। तनहुँको आबु खैरनी गाउँपालिकामा एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको छ। एक ओडा एक उत्पादन कार्यक्रम अन्तर्गत आबु खैरनी गाउँपालिका दुईमा एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको हो। कृषकलाई 75% अनुदानमा 1840 एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो। फलफूल क्षेत्र विकास कार्यक्रम अन्तर्गत तनहुँमा एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। बिहिबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत सेवा अवरुद्ध भएको हो। मुख्य क्यानलमा रहेको अस्थायी पाइप हटाई उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायण प्रसाद कर्णले जानकारी दिनुभयो। कार्तिक 22 सम्ममा मुख्य क्यानल पुननिर्माण कार्य सम्पन्न भएर हुम्लाको सदरमुकाम सिमिकोट सहितका दुईवटा गाउँपालिकामा विद्युत सेवा सुचारू हुने नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जनाएको छ।
अर्जुन श्रेष्ठ अब खेल समाचार।
त्रिकोणात्मक टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स यूएईले जितेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा यूएईले घरेलु टोली नेपाललाई 4 पराजित गर्दै विजय भएको हो। यसअघि लीग चरणको खेलमा नेपालले यूएई र हङकङ विरूद्ध भएको 4 नै जितेको थियो। नेपालले पहिलो खेलमा यूएईलाई 7 हराएको थियो भने दोस्रो खेलमा हङकङलाई 6 पराजित गरेको थियो। यस्तै नेपालले पुनः तेस्रो खेलमा हङकङलाई 79 र अन्तिम खेलमा युएलाई 5 पराजित गरेको थियो। नेट रन रेटले पछि पार्दै युए फाइनलमा पुगेको थियो। शुक्रबारको खेलमा नेपालले दिएको 163 रनको लक्ष्यलाई युएले 19.5 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। युएका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक 45 रनको योगदान दिए। उनले 22 बल खेल्दै 7 र 2 मद्दतमा 45 रन बनाएका हुन्। नेपालका लागि अविनाश बोहरा र गुलशन झाले समान 2 लिए भने कुशल मल्लले 1 लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 गुमाउँदै 162 रनको योगफल बनाएको थियो। नेपालका लागि कुशल बुर्तेलले अर्धशतक बनाए। उनले 28 बलमा 3 र 6 मद्दतमा सर्वाधिक 50 रन बनाएका हुन्। नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता शुरू गरेको पथरी शनिश्चर्य प्रिमियर लीगले शुक्रबारदेखि 4 संस्करणको क्रिकेट प्रतियोगिता शुरू गरेको छ। 4 संस्करणको पथरी शनिश्चर्य प्रिमियर लीग क्रिकेट पथरी रंगशालामा हुने भएको छ। उद्घाटन खेल 3 संस्करणको विजेता 7 र पहिलो संस्करणको विजेता रोयल किङ बीच हुनेछ। पथरी शनिश्चर्य प्रिमियर लीग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका 7 फ्रेन्चाइज क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता यही कार्तिक 25 सम्म सञ्चालन हुनेछ। सप्तरी स्थित दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता 2080 उपाधि गाईघाटले जितेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हरेक वर्ष बड़ा दशैंको अवसरमा आयोजना हुने खेलको अन्तिम दिन बिहिबार गाईघाटले उपाधि जितेको हाम्रा संवाददाताले जनाएका छन्। छिन्नमस्ता गाउँपालिकाको आयोजनामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगितामा कुल 11 टीमले सहभागिता जनाएका थिए।
रमेश टमाटा। अब मौसम। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 5:24 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्य एवं सम्पन्नताकी देवी मा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै बड़ादशैं तिहार नेपाल सम्वत र छठ लगायतका पर्वका अवसरमा नेपाली कंग्रेसले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै नेकपा एमाले यही 15 गते गर्ने। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस नेपालको औपचारिक भ्रमणका लागि भोलि काठमाडौँ आउनुहुँदै मुगुको छायानाथ रारा नगरपालिका मन्दु गाउँमा एकै परिवारका 4 जना मृत अवस्थामा फेला परे र इजरायलले गाजामाथिको आक्रमणलाई थप सशक्त बनाउँदै सुरक्षित हुन गाजाको दक्षिणी भागमा पुगेकाहरूमाथि इजरायलको आक्रमण। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।